नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृंखलामा हामी एउटा अनुदित कथा लिएर आइपुगेका छौं। आत्मवृत्तान्त शैलीमा लेखिएको यो कथा इजबेल एलेन्टको कथा हो। यो कथाको मौलिक संस्करणमा शीर्षक छ एन्ड अफ क्ले आर वी क्रिएटेड, अर्थात नेपालीमा अनुवाद गर्दा यसरी हामी जन्मियौं माटोबाट। यो कथालाई रामचन्द्र केसीले नेपालीमा अनुवाद गर्नुभएको हो। विश्वका उत्कृष्ट आधुनिक कथाहरू संग्रहभित्र संग्रहित कथाकार इजबेल एलेन्टको अनुदित कथा आजको श्रुति सम्वेकमा हामी प्रस्तुत गर्छौं। इजबेल एलेन्ट पेरूमा जन्मिएकी लेखिका हुन्। इजबेल एलेन्टको कथा यसरी हामी जन्मियौं माटोबाट अब वाचन सुरु हुन्छ। आखिर उनीहरूले ती बालिकालाई भेट्टाइ छाडे। दलदली हिलोमा उनको टाउको पुक्लुक्क निस्केको देखियो। आँखा खुलै थिए। यस्तो लाग्थ्यो तिनीहरूले सहयोगका लागि मौन विन्ती गरिरहेछन्। घर छिमेकमा उनलाई आजु सिना लिली भनी धर्मसँग सम्बन्धित फूलको नामले बोलाइन्थ्यो। यति ठूलो भयानक चिहानमा कुहिँदै गरेका लासहरूको दुर्गन्धका कारण गिद्धहरू तल तल तानिँदै थिए। टुरा टोरी र घाइतेहरूको चित्कारपूर्ण रुवाई वायुमण्डलमा गुन्जिरहेको थियो। अझ डरलाग्दो कुरा, ती बालिका जीवन या मृत्यु कुनै एकको पर्खाइमा थिइन्, जुन मानवीय संवेदनाको एउटा प्रतिनिधि उदाहरण बनिरहेको थियो। माटोको पेलाइका कारण कालो भएको कुविन्डो जस्तै हिलोमाथि पुक्लुक्क निस्केको उनको टाउकोलाई कैयौं टेलिभिजन क्यामेराहरूले खिच्दै पठाउँदै गरेको दृश्य हेरिन सक्नु थियो। संचारकर्मीहरूको यो जमघटमा कुनै पनि त्यस्तो व्यक्ति थिएन जसले ती बालिकाको नाम नजानेको होस्। धेरै पटक हामीले उनलाई टेलिभिजनको स्क्रिनमा हेरिसकेका थियौं। बालिकाको ठिक पछाडि रोल्फ काल उभिएको देखियो, जसलाई त्यहाँ प्रत्यक्ष समाचार प्रसारणका लागि खटाइएको थियो। निस्सन्देह यो आशा थियो कि उसले त्यहाँबाट 30 वर्षदेखि बाहिर आउन नसकेका प्रमुख जानकारी समेत हासिल गरिछाड्नेछ। सुरुमा एउटा अजीब खाले धुनले त्यहाँको कपास खेतमा एउटा कम्पन नै ल्याइदियो। समुद्रको छालमाथि फिँचको तरङ्ग फैलिए झैं सेतै फुलेका कपासका बोटहरू एकैसाथ लर्किन लागे। भूगर्भशास्त्रीहरूले हप्ताौँ पहिले आफ्ना भूकम्प मापक यन्त्र तयार पारिसकेका थिए, जसले गर्दा उनीहरूले पहाड पुनः बिउँदिन थालेको कुरा पत्ता लगाए। तात्तातो ज्वालामुखी लाभाले बिराला खोचमा जमेको हिउँका ढिक्काहरू फुटाउन लागेको छ भनी उनीहरूले चेतावनी समेत दिइसकेका थिए। तर भूगर्भशास्त्रीका यी चेतावनीलाई कसैले वास्तै गरेन। बरु स्थानीय बासिन्दालाई यी कुरा डरलाग्दी बुढीका कल्पित कथा जस्ता पो लागे। नोभेम्बर महिनाको बुधबार राति एकनाशको उच्चाटलाग्दो धुनले विनाशको बिगुल नपुग्दासम्म उपत्यका ती सहरियाहरू निर्धकसित आफ्ना काममा लागे। तर अकस्मात हिउँका ढिक्का र पर्खालहरू खोक्लिँदै र फुट्दै ओह्रालोतिर गुडुल्किए अनि माटो र चट्टानका चेपमा ठोकिए टुक्रिए। त्यसपछि भने सारा गाउँ र सहरलाई नै भयानक गहिराईमा डुबाउन विशाल सागर त्यतैतिर उर्लन थाल्यो। यस्तो भयावह नरसंहारबाट नयाँ जीवन पाउनेहरूले तुरुन्तै आफ्ना घर, सहरका चोक, कपासका सेता फाँट, कफीका काला जंगल र खुला चौरतर्फ आँखा दौडाए। तर उनीहरूको आँखै सामुन्ने ती सब तात्तातो ज्वालामुखी लाभाको अनन्त गहिराई मुनि पुरिए। लामो समयपछि स्वयंसेवक र सिपाहीहरू दैवी प्रकोपबाट बस्नेहरूको उद्धार गर्न आइपुगे। तर उनीहरू विनाशकारी महाप्रलयले पुर्याएको क्षतिको लेखाजोखा गर्नपट्टि पो लागे। उनीहरूले अनुमान लगाए ज्वालामुखीको यो दलदलमा 20,000 भन्दा बढी मानिस र अनगिन्ती जनावरहरू पुरिएर कुहिन थालिसकेका होलान्। ज्वालामुखीको लेदोले घरबारी, खोलानाला र पुरै जंगल पुरिसकेको थियो। चारैतिर दलदली लेदोको विशाल समुद्र मात्र देख्न सकिन्थ्यो। सूर्यले सुनौला किरणहरू फिसाउन नपाउँदै टेलिभिजन स्टेसनबाट फोन आउँदा रोल्फ काल र म ओछ्यानमै सुतिरहेका थियौँ। म ओछ्यानबाट झर्को मान्दै उठेँ। एकपटक त निद्राले टाउको रिङ्ग्यायो। मैले कफी पकाउन लाग्दा ऊ कपडा लगाउन हतारिँदै थियो। उसले सधैँ बोक्ने गरेको नीलो झोलाको बटन थिच्यो र गुडबाई भन्दै बाहिरियो। यद्यपि उसँग अलिकति समय बाँकी थियो। उसको विदाईमा मैले अपशकुनका कुनै बिम्ब देखिनँ र देख्न पनि छैन। ऊ गएपछि म भान्सामा एक्लै कफी सुर्क्याउँदै उभिनाका लामा पलहरू कसरी बिताउँ भन्ने चिन्ताले पिरुलिन थाले। निश्चय नै ऊ अर्को दिन मात्र फर्किनेछ। घटनास्थलमा समाचार सङ्कलनका लागि पहिले पुग्ने सञ्चारकर्मीहरूमध्ये ऊ एक थियो। अन्य पत्रकार तथा सञ्चारकर्मी चाहिँ जीप, साइकल वा पैदलै भए पनि लाभाकुण्डको किनारासम्म पुग्नका लागि तछाड र मछाड गर्दै थिए। रोल्फ काललाई भने टेलिभिजन कम्पनीले हेलिकप्टरको व्यवस्था गरिदिएको थियो ताकि उसले घटनास्थलको माथि माथि उडेर विभिन्न कोणबाट स्तरीय फोटो खिच्न सकोस्। हामीले टेलिभिजनमा उसका सहयोगले खिचेका चित्र हेऱ्यौँ। दलदली महासागरको बीचमा उसका घुँडा डुबेका थिए। एक हातले माइक्रोफोन समाइराखेको थियो। त्यस नरक सागरले हजारौं बालबच्चा र नरनारीलाई निलेर आफ्नो गर्भभित्र पुर्याइसकेको थियो। विशाल नरकुण्डमा सजिलै मृत्युवरण गर्न नसकेका घाइतेहरूको चित्कार गुन्जिरहेको थियो। ब्लासहरू यत्रतत्र पसारिएका थिए। भयानक महाप्रलयको सिङ्गो संसार। रोल्फ कालले सानो स्वरमा घटनाको वर्णन गर्दै थियो। वर्षौंदेखि ऊ प्रत्यक्ष समाचार प्रसारणका लागि चर्चित बन्दै आएको थियो। अझ द्वन्द्व र विनाशकारी घटनाका लागि त उपोक्त नै मानिन्थ्यो। वास्तवमा भन्ने हो भने पत्रकारिताप्रतिको उसको तीव्र लगाव र धर्मलाई जस्तो सुकै बाधा अडचनले पनि बिथोल्न सक्थेनन्। भयानक बाधा र समस्याका बावजुद पनि ऊ निडर भएर अघि बढेको देख्दा म आश्चर्यचकित पर्थे। उसले मलाई एकपटक आफू डरपोक पत्रकार भएको कुरा बताएको थियो तर वास्तवमा ऊ यसको ठिक उल्टो देखिन्थ्यो। जोस क्यामेराको लेन्ससँग उसको गहिरो माया र विश्वास छ भन्ने कुरा मलाई राम्रैसँग थाहा छ। रोल्फकाल सुरुदेखि नै आजु सिन्हाको समाचार कक्षमा व्यस्त थियो। उसले आफ्नो क्यामेरा उद्धारमा खटिएका स्वयंसेवकको एउटा भिडतिर तेर्सायो र बिस्तारै अरूहरूतर्फ पनि जसले घटनास्थलमा पुग्नका लागि पहिलोपटक जोखिम मोलेका थिए। त्यसपछि क्यामेरा बिस्तारै आजु सिन्हाको मलिन तथा फुस्रो अनुहार, सुन्निएका आँखा र हिलोले जमेको केसमा फोकस हुन थाल्यो। उनी बलौटी हिलोको धापमा दबिएकी थिइन्। उनको नजिक पुग्न खोज्ने जो कोही पनि त्यहाँ डुब्ने खतरा थियो। स्वयंसेवकहरूले घटनास्थलतर्फ डोरीको एक छेउ हुर्याए जसलाई समाउने आजु सिन्हाले कुनै कष्ट नै गरिनन्। स्वयंसेवकहरू डोरी समाउनको लागि जोडले चिच्चाएपछि भने उनले लाभाको हिलोबाट हात बाहिर तानिन् र डोरीको छेउ भेट्ने भरमग्दुर प्रयत्न गरिन्। तर उनको शरीर हिलोमा अझै डुब्न पुग्यो। रोल्फले झटपटै पछाडि भिरिराखेको लेदरको ब्याग भुइँतिर मिल्कायो र आफै पनि भयानक दहमा आम फाल्यो। भर्खरै मात्र गराउन सुरु गरेका चिसा लास र सहयोगीका माइक्रोफोनका बारेमा उसले गुनासो पोख्दै थियो। तिम्रो नाम के हो? ऊ आजु सिन्हाले शून्य गरेर चिच्चायो। उनले फूलको अर्थ जोडिएको आफ्नो नाम बताइन्। आजु सिन्हा नहल्ली बस है। उनीतर्फ फर्काँदै रोल्फ कार करायो र एक्लै बरबराइरह्यो। यस वखत उसको उद्देश्य केवल उनको ध्यान आफूतिर तान्नु मात्र थियो। हिरोले लुटपुटिएका उसका हात पाखुरा आजु सिन्हाको उद्धारका लागि बेग्र थिए। ऊ वरपरको वायुमण्डल विशाल लेदोको दह झैँ काली लाग्दो र कालो थियो। आफूले सोचेको बाटो हुँदै उनको नजिक पुग्ने उसले मुस्किल ठान्यो। ऊ एउटा यस्तो ठाउँको खोजीमा थियो जहाँ उसका पाइला नगाडियोन्। अन्ततः रोल्फ काल बालिकाको नजिकै पुग्न सफल भयो। उसले डोरी ठिक पार्यो र उनको पाखरा मुनि टिपिका कसिदियो। एकपटक रोल्फ आजु सिन्हातिर हेर्दै मुस्कुरायो। आँखाका परेली मुजा परे र एउटा फिस्टो बाहुन्ने जस्तै देखियो। रोल्फ काल आजु सिन्हाको छेउमा पुगेको जनाउ दिन सबथोक ठिक हुँदैछ भनी करायो। उसले स्वयंसेवकहरूलाई डोरीमा बल लगाउने इसारा गर्यो। डोरी तन्किन साथ आजु सिन्हा बेसरी चिच्चाइन्। उनीहरूले दोस्रो पटक डोरीमा पल लगाउँदा हिलोबाट उनका काँध र पाखुरा निक्लिए। तर यसभन्दा बढी उनीहरूले केही गर्न सकेनन् किनकि हिलोमुनिको केही चिजले उनलाई अड्काइराखेको थियो। भत्किएको पर्खालले उनको खुट्टा चेपेको होला। भिडबाट एउटा आवाज आयो तर आजु सिन्हाले प्रत्युत्तरमा भनिन्, भत्किएका पर्खालका ढुङ्गा र पत्थरले मात्र नभई मृत दाई र दिदी समेत उनको खुट्टामा सिक्री जस्तै एकपछि अर्कोमा झुन्डिएका छन्। आजुसिना आत्तिनु पर्दैन, तिमीलाई यहाँबाट ननिकाली म कतै जान्न। रोल्फले उनलाई आश्वस्त पार्न खोज्यो। ट्रान्समिसनमा भएको गडबडीले उसको स्वर बिचैमा रोकियो र मलाई उसको साह्रै माया लाग्यो। एकपटक आजुसिनाका आँखा उतर्फ उचालिए तर उनी केही पनि बोलिनन्। आजुसिनाको ज्यान बचाउनका लागि रोल्फ काल निरन्तर लागिरह्यो। ऊ घोचा लाठा र डोरीसँग लडिरह्यो तर यता प्रत्येक पटक खिचिएको डोरीको जोरदार झट्काले आजुसिनालाई सहनै नसकिने किसिमको पीडा दिन्थे। रोल्फ कालले एउटा लाम्चो फलेकलाई उत्तोलकका रूपमा प्रयोग गर्न खोज्यो तर यसबाट कुनै उपलब्धि नहुने जस्तो ठानेर उसले त्यो विचारलाई त्यसै छाडिदियो। उसले एक जोडी सिपाहीलाई केही बेर आफ्नो उद्धार कार्यमा सघाइदिनका लागि विन्ती गर्यो तर उनीहरूले रोल्फ कालका अनुनयलाई व्यवस्था पो गर्न पुगे किनकि त्यहाँ अरू प्रशस्तै घाइतेहरू जीवनको भिख माग्दै थिए। आजुसिना अत्यन्तै नाजुक हालतमा पुगिसकेकी थिइन्। उनको श्वास प्रश्वास कठिनपूर्वक भइरहेको थियो यद्यपि उनलाई पूरै निराशाले छोपिसकेको भने थिएन। यस्तो लाग्दथ्यो आफ्नो दुर्भाग्य स्वीकार्न उनका पितृहरूले उनलाई धैर्य धारण शक्ति दिएका छन्। कसैले रोल्फलाई रबरको पाङ्रा ल्याइदियो जसलाई उसले जीवन रक्षकका रूपमा प्रयोग गर्यो। रबरको पाङ्रामाथि उसले फलेक पिच्छायो ताकि उसको तौल हिलोमा सन्तुलित होस् र सजिलोसँग पीडित छेउ पुग्न सकियोस्। केटीलाई च्यापिरहेका चट्टानहरू मुडेबल लगाएर हटाउन त सम्भवै थिएन यद्यपि एक दुईपल्ट उसले आजुसिनाको पैताला मुन्तिर डुबुल्की मार्न हिलोमा टाउको जोत्यो र उसले पिच्च बालुवा थुक्दै हिरोले लतपतिको टाउको माथि उठायो। त्यसपछि मात्र उसले एउटा निर्णय गर्यो। त्यहाँ उसलाई एउटा पानी सुकाउने पम्पको आवश्यक छ। यसका लागि खबर पठाइयो तर यातायातको कारण दर्शाउँदै उताबाट अर्को बिहानसम्म पनि पम्प पठाउन नसकिने जानकारी आयो। त्यत्रो समय कुर्न सकिँदैन यहाँ, रोल्फ चिच्चायो। तैपनि गैर कानुनी उपद्रो र गोलमालको यस स्थितिमा सहानुभूति व्यक्त गर्न भने कसैले छाडेन। समय अर्थहीन हुँदा र वास्तविकतालाई पूर्ति गर्नै नसकिने गरी लथालिङ्ग हुँदा सम्भवतः निकै समय बितिसक्नेछ। त्यसै बेला एकजना सैनिक डाक्टर आजुसिनाको स्वास्थ्य जाँच गर्न आयो र उनको मुटुको गति राम्रैसँग चलिरहेको कुरा थाहा पायो। उसले ती घाइते बालिकालाई अत्याधिक चिसोबाट बचाउन सकिएमा आउँदो रातसम्म जीवित रहने कुरा समेत बतायो। यसै बसिरहेका आजुसिना, भोलिसम्ममा पानी सुकाउने पम्प ल्याइपुर्याउँछौँ र तिमीलाई यहाँबाट बाहिर निकाल्छौँ, रोल्फले सान्त्वना दिँदै भन्यो। अह हुँदैन, मलाई एक्लै नछाड्नुहोस्, आजुसिनाको पीडित स्वर सुनियो। तिमीलाई छाड्न लागेको हुँ त, रोल्फले भन्यो। भयानक त्यस दलदलमा एक किसिमको तातो पेय रोल्फ र आजुसिनासम्म पुर्याइयो। उसले त्यो पेय आफै नपिकन घटनास्थल कि ती घाइतेलाई पो पिलाउन थालेको देखियो। तातो झोलले आजुसिनाको शरीरमा तागतको सञ्चार गराइदियो र उनले आजसम्मको छोटो जीवन कहानी भन्न सुरु गरिन्। परिवार, विद्यालय र ज्वालामुखी फुट्नु अघिको आफू वरपरको सानो सुन्दर संसारका बारेमा। आजुसिना 13 वर्षकी भइन् र आजसम्म उनले गाउँ छाडेकै छैनन्। रोल्फ काल एउटा कुरा कल्पनामा बहकिन थाल्यो र प्रत्येक घटनाको अन्त्य सुखद हुँदैछ भन्ने भ्रमयुक्त निष्कर्ष निकालिरह्यो। उसले सोच्यो, पम्प ल्याइ पुर्याउनेछन्, पानी सुकाउनेछन्, हिलोमुनिका पत्थरहरू हटाइनेछन् अनि आजुसिनालाई हेलिकप्टरमा राखेर अस्पताल लगिनेछ जहाँ उनी छिट्टै विषेक हुनेछन्। उसले फेरि सोच्यो, खेलौनाहरूका लागि आजुसिनाको उमेर कटिसकेको छ, मलाई थाहा छैन उनलाई केले खुसी पार्न सकिन्छ, सायद कुनै सुन्दर कपडाले। मलाई केटी मान्छेका बारेमा त्यति धेरै कुरा थाहा हुन्न, रोल्फ मुस्काउँदै कल्पनामै बोल्यो। आजसम्मको जीवनकालमा ऊ कैयौँ स्त्रीहरूको सम्पर्कमा आएको थियो यद्यपि कसैले पनि उसलाई आफ्ना निजी कुरा बताएका थिएनन्। रात कटाउन रोल्फ कालले समाचार सङ्कलनका क्रममा भोगेका रोमाञ्चक यात्रा वृत्तान्तहरू आजुसिनालाई सुनाउन थाल्यो। मानसिक थकानले लकतरान भन्दा उसले अत्यन्तै काल्पनिक कुरा गर्थ्यो जुन उसले सोच्थ्यो कि तिनीहरूले मृत्युको मुखमा पुगेकी बच्चीलाई मनोरञ्जन दिनेछन्। प्राकृतिक विपत्तिमा परेकी ती बालिका घरिघरि झुल्दा समेत रोल्फ काल उनीसँगै भएको आभास दिन रातभर एक्लै बोलिरह्यो। त्यो एक रात लामो थियो। कैयौँ माइल पल्तिर रोल्फ कार र घाइते बालिकालाई मैले टेलिभिजनमा हेरिरहेँ। घरको पट्यार लाग्दो एकान्तलाई छल्न म नेसनल टेलिभिजन पुगेँ, जहाँ प्राय रोल्फसँग पुरै रात बिताउने गर्थेँ। अर्को कुरा, त्यहाँ म उसँगै भएको महसुस गर्न सक्थेँ। साथै रोल्फले आजुसिनालाई बचाउनका लागि लगातार तीन दिनसम्म गरिरहेको सङ्घर्षलाई पनि नजिकैबाट निहाल्न पाउँथेँ। सहरका जिम्मेवार र प्रतिष्ठित व्यक्तिहरूमाझ मैले पम्प ल्याइदिनका लागि खबर पठाएँ। सिनेटर, सशस्त्र सैनिक बलका उच्च अधिकारी, उत्तर अमेरिकी राजदूत र नेसनल पेट्रोलियमका सभापति सबैसँग त्यो माटोको थुप्रो हटाउनका लागि पम्पको अनुरोध गरे, तर बदलामा फितला आश्वासन मात्र पाए। यस्तो विपदमा सहयोग गर्ने कोही बाँकी छ कि भनी मैले आकस्मिक सहयोगको लागि रेडियो र टेलिभिजनबाट समेत फोक्न थालेँ। कैयौँ अनुनयका बीचमा म सेटेलाइट ट्रान्समिसनलाई क्रियाशील गराउन समाचार कक्षतर्फ दौडन्थे। त्यसबीचमा डरलाग्दा घटनाका विवरण आइरहन्थे। संवाददाताले समाचार वितरणका लागि उत्कृष्ट र सनसनीपूर्ण तस्विरहरू छनौट गर्दै थिए। यता म भने बच्चीको प्रत्येक पीडामा रन्थनिँदै थिएँ। निराश र निस्सहाय रोल्फ कालको भावनालाई म सजिलै बुझ्न सक्थेँ। यसैबीच मभित्र एउटा रमाइलो विचार फुर्यो। यदि प्रयत्न गरेँ भने म अधिक कल्पना शक्ति मार्फत रोल्फको नजिकै पुगेर उसको उद्धार कार्यलाई हौसला दिनेछु। रिङ्गटा लागुन्जेल मैले पुरै ध्यान खिचेर उसैमा केन्द्रित गरेँ। एउटा उन्माद र व्यर्थैको काम, पटक पटक कारुणिक हृदयले उछिन्दामा आत्तिँदै बाहिर निस्कन्थे। त्यति बेला मैले आफूलाई एकदमै बेकामी पाउँथेँ। आफैले गरेको प्रयास देख्दा मलाई यस्तो लागिरहेको थियो, मैले लाखौं वर्षौं पहिले मृत भइसकेका ताराको प्रकाश टेलिस्कोपबाट हेर्न खोज्दैछु। अघिल्लो बिहानको प्रसारणमा नै मैले त्यो भयंकर नरलोक देखेँ। मरेका मानिस र हिउँ पग्लेर रातारात बनेका नदीका छालले मिल्काएका जनावर यत्रतत्र देखिन्थे। हिलाम्बे सतहमाथि ठिङ्रिङ्ग परेका रुखका टुप्पा देखिन्थे। दूरी मात्र देखिएका गिर्जाघरका ठिक मुनि प्राकृतिक आपत्तिको चेपमा परेका असंख्य मानिसहरू धैर्यपूर्वक ओत लागिरहेका थिए। सयौं सिपाही र जनपद प्रतिरक्षाका स्वयंसेवक कङ्कड मिश्रित धापमा मृत्युवरण गर्न नसकेकाहरूका लागि नङ्ग्रा गाड्दै थिए। अर्कोतिर भयावह अनुहारका घाइतेहरू तात्तातो सुपका लागि लाइनमा उभिएर पालो कोर्दै थिए। यसैबीच रेडियो नेटवर्कले फोकिदियो कि टुहुरा टुहुरीका लागि उनीहरूको आफन्तबाट आएका प्रशस्त खबरले गर्दा टेलिफोनका घण्टी बजेका बजैछन्। पिउने पानी, इन्धन र खानाको हाहाकार थियो। संवेदनहीन डाक्टरहरू एनेस्थेसिया बिना नै घाइतेका पाखुरा र खुट्टा छेदन गर्न स्वीकृति दिइरहेका थिए। बदलामा पेनकिलर र एन्टिबायोटिक पठाइदिने बहानाबाजी गर्दै थिए। धेरैजसो सडक त वार पार गर्नै नसक्ने अवस्थामा थिए, तापनि मुख्य बाधक त राजनीतिक शासकहरू थिए, जो किनारामै उभिएर रमिता हेर्दै थिए। हिलोको सतहमा सड्न थालेका लासहरूले वातावरणलाई दुर्गन्धित मात्र बनाएका थिएनन्, बाँच्नेहरूलाई समेत सर्वत्र महामारी ल्याइदिने सन्त्रास फैलाइरहेका थिए। लाभाको सतहमा उत्रिरहेको टायरभित्र आजुसिना थरथरी काँप्दै थिइन्। लामो समयदेखिको बिना हलचलका कारण उनको प्राण नै जाला जस्तो भएको थियो। यद्यपि उनको चेतना पनि हराइसकेको थिएन, माइक्रोफोन उनको नजिकै पुर्याउँदा उनको आवाज सुन्न सकिन्थ्यो। रोल्फ कालको स्वर मलिन बन्दै थियो। यस्तो लाग्थ्यो त्यहाँ खलबल र बिजोकले उसको मुटु नै हल्लाइदिएको छ। रोल्फ काल दारीवाल पत्रकार हो। लामा दारी र आँखा मुनि कालो घेरा उसको हुलिया हो। प्रेसपखत ऊ निकै थकित देखिन्थ्यो। हामी दुई बीचको दूरी निकै बढी थियो, यद्यपि मैले ऊभित्र छाएको निराशाको महसुस भने गर्न सक्थेँ। उसले आफ्नो क्यामेरा बिल्कुलै बिर्सिएको थियो, अर्थात् उसलाई आफ्नो पेसाको ख्यालै थिएन। ऊ क्यामेराको लेन्सबाट ती केटीलाई हेर्न सक्ने अवस्थामै थिएन। हामी कहाँ प्राप्त तस्विरहरू रोल्फ कालका सहयोगीद्वारा खिचिएका थिएनन्, बरु ती अन्य संसार गृहका संवाददाताहरूले सुरक्षित ठाउँबाट घटनाको भयावहतालाई बढाई चढाई गर्दै पठाइरहेका थिए। एक झलकको पहिलो हेराइमा रोल्फले उनका खुट्टा अड्काइरहेको कुनै वस्तुलाई हटाउने प्रयत्न गरिरहेको देखियो। केटीलाई चोट लाग्न सक्ने डरले फलामी औजारको प्रयोग गर्ने त उसले कल्पनै गर्न सकेन। उसले आजुसिनालाई सेनाले वितरण गरेको एक कप पिठोको लेदो खानकी र केरा खुवायो, तर उनले त्यसलाई तुरन्तै ओकालिदिन्। एक डाक्टरले आजुसिनालाई ज्वरो आएको र उनको स्वास्थ्य सुधारका लागि आफूले केही गर्न नसक्ने जनायो। श्रुति सम्वेगमा अहिले तपाईँले सुनिरहनु भएको वाचन इजबेल एलेन्डको कथा यसरी हामी जन्म्यौं माटोबाटको वाचन हो। यसलाई नेपालीमा रामचन्द्र केसीले अनुवाद गर्नुभएको छ। यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार,
उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेक उज्यालो अनलाइन .com र तपाईँको मोबाइलको उज्यालो एप्लिकेशनबाट पनि प्रत्यक्ष सुन्न र पछि डाउनलोड गर्न सकिन्छ। श्रुति सम्वेकमा आज हामी एउटा अनुदित कथा सुनिरहेका छौं। पेरुकी लेखिका इजबेल एलेन्टको कथा यसरी हामी जन्म्यौं माटोबाट, यसको बाँकी अंश वाचन अब सुरु हुन्छ। रोल्फकाल दारीवाल पत्रकार हो। लामा दारी र आँखामुनि कालो घेरा उसको उलिया हो र यसवखत ऊ निकै थकित देखिन्थ्यो। हामी दुई बीचको दूरी निकै बढी थियो, यद्यपि मैले उभित्र छाएको निराशाको महसुस भने गर्न सक्थेँ। उसले आफ्नो क्यामेरा बिल्कुलै बिर्सिएको थियो, अर्थात् उसलाई आफ्नो पेसाको ख्यालै थिएन। ऊ क्यामेराको लेन्सबाट ती केटीलाई हेर्न सक्ने अवस्थामै थिएन। हामी कहाँ प्राप्त तस्विरहरू रोल्फकालका सहयोगीहरूद्वारा खिचिएका थिएनन्, बरु ती अन्य संचार क्रियाका संवाददाताहरूले सुरक्षित ठाउँबाट घटनाको भयावहतालाई बढाइ चढाइ गर्दै पठाइरहेका थिए। एक झलकको पहिलो हेराईमा रोल्फले उनका खुट्टा अड्काइरहेको कुनै वस्तुलाई हटाउने प्रयत्न गरिरहेको देखियो। केटीलाई चोट लाग्न सक्ने डरले फलामी औजारको प्रयोग गर्ने त उसले कल्पनै गर्न सकेन। उसले आज सेनालाई सेनाले वितरण गरेको एक कप पिठोको लेदो खानकी कर्मियल मस र केरा खुवायो, तर उनले त्यसलाई तुरन्तै ओक्कली दिइन्। एक डाक्टरले आज सेनालाई ज्वरो आएको र उनको स्वास्थ्य सुधारका लागि आफूले केही गर्न नसक्ने जनायो। गिर्जाघरको पादरीले भर्जिनको चित्र भएको माला उनको गलामा पिरिदियो र आशीर्वाद फलाग्दै बाटो लाग्यो। साँझतिर सिमसिम पानीका थोपा तप्कन थाले। आकाश रोइरहेछ। आजुसिना सुस्तरी बोलिन् र उनी आफै पनि रुन थालिन्। आजुसिना यसरी किन आत्ते कि? रोल्फ करायो। धैर्य धारण गर न, म यहीँ छु, तिमीलाई छाडेर कतै गएको छैन। अन्य संचारकर्मीहरू उनको फोटो खिच्नेतिर लागे र उनलाई पटक पटक एउटै प्रश्न दोहोऱ्याइरहे, तर आज सिन्हाले संचारकर्मीहरूको जवाफै दिएन। केही बेरमै चलचित्र र टेलिभिजन कार्यक्रम निर्माणका लागि एउटा ठूलै जत्था त्यहाँ आइपुग्यो। उनीहरूका साथमा तारका बण्डल, टेप, फिल्म, भिडियो, शक्तिशाली लेन्स, रेकर्डर, ध्वनि नियन्त्रक, लाइट फोकस स्क्रिन, ध्वनि प्राविधिक र क्यामराम्यानहरू थिए। आज सिन्हाको अनुहार संसारभरका लाखौँ टेलिभिजनमा चम्किन थाल्यो, तर रोल्फ काल भने अझै त्यही पम्पका लागि अनुनय गर्दै थियो। उच्च स्तरीय प्रविधिको परिणाम राम्रै आयो। नेशनल टेलिभिजनले जीवन्त तस्विर र स्पष्ट ध्वनिसहित प्रत्यक्ष समाचार प्रसारण गर्यो। मलाई हामी बीचको दूरीमा अचानक कमी आए चाहिँ लाग्यो, मानौ टेलिभिजनका काँचले मात्र हामी दुईलाई भेट्नै नमिले गरी एकअर्काबाट अलग्याइदिएका छन्। मभित्र फैलिएको एउटा सञ्चनीपूर्ण उत्तेजनाले गर्दा रोल्फ आजुसेनाको छेउमा पुगे जस्तो लाग्यो। मेरो प्रेमीले ती किचोरीको हातमा समाएर उनको सारा दुःख र पीडालाई कसरी त्यस मृत्यु दहबाट बाहिर तान्न खोज्दैछ भन्ने कुरा जान्नका लागि मैले घन्टौँसम्म ती दुईलाई नियालिरहेँ। उनीहरूले बोलेका केही वाक्यांश मैले सुने भने बाँकी अनुमान लगाएँ। आजुसेनाले रोल्फसँग ईश्वरको नाम जपिरहन गरेको आग्रह पनि मैले सुने, जबकि त्यसबेला उसले आजुसेनालाई कथा सुनाएर उनको ध्यान आफूतिरै मोड्न खोजिरहेको थियो। रोल्फले आजुसिनालाई त्यस्ता कथाहरू सुनायो जुन मैले झुलभित्र ओछ्यानमा 1001 रात लगाएर उसलाई भनेकी थिएँ। दोस्रो रात पनि उनीहरूलाई घमलङ्गै छोप्न आइपुग्यो। रोल्फकाल आजुसेनाको अनितो कटाउनका लागि अस्ट्रियाको पुरानो लोकगीतमा सानो स्वर निकालेर गुनगुनायो। त्यो गीत उसले आफ्नै आमाबाट सिकेको थियो। आजुसेना रातभर जागै रहिन्। भोक र थकाइका बावजुद पनि उनीहरू लुगलुगी चिसोले काम्दै रातको धेरै भाग गफ गरेर बिताए। त्यो रात रोल्फका सामु कैयौँ अव्यक्त विगतहरू वर्तमान बनेर आए। हृदयको कुनोमा थन्केका गोप्य कुराहरू सागर बनेर उर्लिए। उसले आफ्ना सबै कुरा आजुसेनालाई भन्न सकेन। सायद उनलाई समुद्रभन्दा पर, आफूले भोग्दै आएको समय सन्दर्भ र आफ्नो घर परिवेशभन्दा पल्तिर छुट्टै संसार हुनसक्छ भन्ने कुराको अनुमान नै थिएन। यसर्थ रोल्फले उनी सामु पराजयका कुरा गर्न सकेन, न त भोकले मरेका कैदीहरूलाई गाड्नका लागि रसियालीहरूले उनीहरूलाई कन्सन्ट्रेसन क्याम्प अर्थात् यातना गृह लगेको कुरा नै गर्न सक्यो। सजिलै फुट्ने चिनिया माटाका भाँडा जस्ता कमजोर नाङ्गा शरीरलाई आगो बाल्ने दाउराको पहाड सरी थुपारेर जिउँदै जलाइएको कुरा पनि किन गर्नु परेर उसलाई? मृत्युको मुखमा पुगेकी बच्चीलाई उसले कसरी पो फाँसी र मान्छे पोल्ने भट्टीका कुरा सुनाउन सक्थ्यो र? न त उसले आफ्नी आमालाई नाङ्गै देखेको रातको कुरा गर्यो। त्यति बेला उसकी आमा चुच्चे परेका हिल भएका राता बुट लगाएर अपमानको पीडाले सुक्क सुक्क गर्दै थिए। उसले आज सिन्हालाई भन्न बाँकी कुराहरू प्रशस्तै थिए र उसले रातको धेरै भाग विगतका घटनाहरू उलालेर ल्याउने भावुक मनलाई थाम्नका लागि खर्च गर्यो। आज सिन्हाले आफ्नो अवश्यम भावी मृत्युको कुरा उसको अगाडि राखिदिँदा रोल्फकाल नाजवाफ भनेर घोसेमुटो लगाउन बाध्य भयो। उसलाई हिलोको त्यस खाडलबाट सजिलैसँग उम्कन सकिएला जस्तो लागेन। पत्रकारिताको वस्तुनिष्ठता बिर्सेर ऊ ती निर्दोष केटीलाई माया गर्न थालिसकेको थियो। आफ्नो बाल्यकालमा घटेका डरलाग्दा घटनाहरूले उमाथि धावा नै बोल्न आए। कल्पनाको लहरमा लहरिँदै ऊ आफै पनि आज सिन्हाकै उमेरमा पुग्यो र आफूलाई जीवन र मरणको दोष हातमा पायो। उसले आँखै अगाडि बाबुका जुत्ता र उसका खुट्टाहरू देख्यो, जसले लगाइरहेको कम्मरपेटी खोलेर आफूलाई कोर्राले सुम्ल्याएको सम्झियो। सम्झनाको तुवालोमा भौतारिँदा भौतारिँदै रोल्फको सामु उसकी आफ्नै बहिनी क्याथरिना आइन्। क्याथरिना एउटी मायालु केटी थिइन् जसले आफ्नो क्षणिक जीवन लुकेरै बिताएकी थिइन् ताकि बाबुले उनी जन्मदाखेरिका बेजती बिर्सन सकुन्। क्याथरिनासँगै घर सधैँ रोल्फ खाना खाने टेबल मुनि पुग्थ्यो र घन्टौँसम्म टेबल छोप्ने सेतो कपडामा छेलिएर बहिनीसँगै बसिरहन्थ्यो। ती दुई दाजुबहिनी अँगालोमा बाँधिन्थे। भुइँमा जुत्ताको टकटक आवाज आउनसाथ उनीहरू खुब चनाखो हुन्थे। क्याथरिनाको सास रोल्फकोमा मिसिन्थ्यो, उसको हातमाथि बहिनीको हात, भयमिश्रित श्वास प्रश्वास, गालामा बहिनीको रेशमी कपाल, सरल निष्कपट र एकोरो हेराई। आखिर क्याथरिना दाजुकै अगाडि अटल भइन् हावामा तैरिएको ध्वजा जस्तै। तबदेखि नै रोल्फकालले बुझ्यो संवाददाताको रूपमा गरेका साहस र पराक्रमले उसलाई सफलताको यो शिखरसम्म ल्याइदिए। उसले अत्याधिक जोखिम मोलेर काम गर्यो जसले गर्दा ऊ आँटिलो बन्दै गयो। समाचार सङ्कलनका लागि खाडीमा जाँदा उसको मनमा छाउने त्रासदीलाई उसले क्यामेरा लेन्सको पछाडि लुकेरै टारिदिन्थ्यो र वास्तविक क्यामेराको लेन्सबाट हेरेको भन्दा भयानक हुन्छ या सहज भन्ने कुरामा ऊ अस्पष्ट नै थियो। तर अहिले उसको अगाडि एउटा तितो यथार्थ आइलागेको थियो र खाडीको त्यो पुरानो विगतलाई दोहोऱ्याउने दृष्टता उसले गर्नै सकेन। ऊ हिलोमा गाडिएको थियो। उसको अहिले भोगिरहेको भयावहता बिर्सन लागिसकेको बाल्यकालको नरमाइलो रमाइलो अनुभूति थिएन। यी त उसको गलामा गाडिएका धारिला नङ्ग्रा थिए। भावनाको झोकमा भएका आँसु मार्फत उसले आफ्नै आमालाई पायो जो कालो लुगामा सजिएकी थिए र गोईको चित्र अङ्कित एउटा पाकेट बुकलाई छातीमा बेसरी चापेर उसलाई लिन आएकी थिए। आमाले उसलाई आफूसँगै डुङ्गामा राखेर दक्षिण अमेरिकालाई जान चाहन्थे जहाँ युद्ध सकिएको थियो र उनीहरूलाई त्यहाँ लास पुर्न लगाइएको थियो। तपाईँ नरुनुहोस् न, मेरो कारण कोही रोएको म देख्नै सक्दिनँ। मलाई के भएको छ र? आज सिन्हा बोल्दा भुकभुके उज्यालो नाटेको थियो। म तिम्रो लागि रोएको हुँ त, एउटा रुन्ची मुस्कान फ्याँक्दै रोल्फ गरायो। म त आफ्नै कुरा सम्झेर पो रोएको। हेर न, मैले धेरैलाई रुवाएको छु। तेस्रो दिन घनघोर उत्पातको त्यो उपत्यका आँधी ल्याउने बादललाई चिरेर आएको मधुरो प्रकाशले झलमलै देखियो। रिपब्लिकका राष्ट्रपति यो घटनालाई शताब्दीकै सबैभन्दा विनाशकारी प्राकृतिक प्रकोप भनेर घोषणा गर्न बानकी परेको सफारी ज्याकेटमा चिटिक्क परेर घटनास्थलमा आइपुगे। सारा देश शोकमा डुबिरहेको थियो। छिमेकी मुलुकबाट प्रशस्तै प्राथमिक उपचार र सहयोग ओरिरहेका थिए। राष्ट्रपतिले घेराबन्दीको घोषणा समेत गरिसकेका थिए, जस अनुसार घेरा तोड्न वा लुटपाट मचाउन खोज्ने जो कोहीलाई देख्नासाथ गोली ठोक्ने कुरा उल्लेख गरिएको थियो। उनले अगाडि थपे, सम्पूर्ण लासहरू यति ठूलो नरक सागरबाट पन्छाउन असम्भव छ, अर्थात् पन्छाइएका लासहरू गन्ती गर्न सकिने छैनन्। यो सारा उपत्यकालाई मशानघाट घोषणा गरिनेछ। पादरी प्रमुखलाई डाकेर सामूहिक रूपमै मृतकहरूका आत्मशान्तिका लागि विधि पूरा गरिनेछ। उद्धारमा बाँच्नेहरूका लागि सान्त्वना दिन उनी अब सिधै सैनिकले पाल टाँगेतिर सोझिए। त्यसपछि उनी लामो समयदेखि घाइतेको सेवामा खटिएका डाक्टर र परिचारिकालाई प्रोत्साहन दिन घाइते र उनीहरूका आफन्तको भिडले खचाखच भरिएको अस्पतालतर्फ लागे। अन्त्यमा मात्र उनले आफूलाई अजुसेना भएको ठाउँमा लगिदिने आदेश दिए। अजुसेना एउटी सानी निर्दोष केटी जसलाई सारा विश्वले हेरिसकेको थियो। एउटा कूटनैतिक लुलो हात उनले अजुसेनातर्फ हल्लाए। उनको आवेशपूर्ण स्वर तत्काल रेकर्ड गरियो। अजुसेनाको साहस राष्ट्रका लागि गतिलो नमुना बन्नेछ, राष्ट्रपतिले घोषणा गरे। विषयमा रोल्फकालले पम्पको कुरा झिकेर अडचन थापिदियो। यसपछि मात्र राष्ट्रपतिले आफै पम्पको व्यवस्थाका लागि जुट्ने दृढता व्यक्त गरे। अचानक मेरो ध्यान तरापमा घुँडा टेकेर उभिरहेको रोल्फमा पुगेर अड्यो। साँझको समाचार प्रसारणको बेला पनि उत्तै स्थितिमा थियो। उसको शरीरको एउटा अङ्ग अजुसेनाद्वारा छोइएको थियो। त्यो यस्तो अङ्ग थियो जसलाई ऊ आफैले छुन सक्थेन र आजसम्म मलाई पनि छुने अनुमति दिएको थिएन। रोल्फले उनलाई सान्त्वना दिन खोज्दै थियो, तर ती साहसी अजुसेना नै थिइन् जसले उल्टै रोल्फलाई सान्त्वना दिँदै थिइन्। मैले अजुसेनाको जीवनकै अन्तिम घडीको सुइँको पाएँ। रोल्फ काल शिथिल बन्दैछ। ती सानी अजुसेना मर्दै गरेको पीडामा उसको शिर तल तल झुक्दैछ। म तीन दिन र दुई रातदेखि एउटा सुरक्षित कुनोबाट उनीहरूलाई नै नियालिरहेको थिएँ। यसै बेला अजुसेनाले आजसम्मको 13 वर्ष जिन्दगानीमा केटा मान्छेको मायाबाट वञ्चित हुनुपरेको रहस्य उद्घाटन गरिन्। उनले भनिन्, माया र प्रीतिको अनुभूति नै नलिई यति कलिलैमा संसार छाड्नु साह्रै दुःख लाग्दो कुरा हो। तर रोल्फले उनलाई आश्वस्त पार्दै भन्यो कि ऊ नै एउटा यस्तो मान्छे हो जसले आजसम्मकै सबैभन्दा बढी माया अजुसेनालाई नै गरेको छ। आफ्नी आमा बहिनी र उसको पाखुरीमा सुतेका प्रशस्तै स्वास्नी मानिसलाई भन्दा बढी माया, मलाई गर्ने माया भन्दा पनि बढी, म उसको जीवन सङ्गिनी जो उसका लागि जेसुकै कष्ट झेल्न पनि तयार हुन्छु र रोल्फको खुसीका लागि अजुसेनासँग आफ्नो जीवन साट्न समेत पनि म पछि पर्दिन। मैले देखेँ रोल्फ काल पसिनाले भिजेको आजुसेनाको निधारमा चुम्बन गर्नका लागि निहुरिँदैछ। रोल्फले भयानक तनाव र आवेगले भरिएको आजुसेनाको अनुहारलाई व्यक्त गर्ने शब्द नै भेटिरहेको थिएन। ऊ बोल्नै सकेन। म अहिले महसुस गर्छु कसरी तिनीहरू यतिका समयसम्म प्रतिकूल अवस्थाको घनघोर निराशाबाट बाँच्न सके होला, कसरी लेदोको दहबाट स्वतन्त्रपूर्वक बाँच्न सके, कसरी लुटेराबाट सुरक्षित रहन सके, कसरी भ्रष्टाचार र बिलौनाको विशाल पोखरीबाट माथि माथि उठ्न सके र अन्तमा कसरी मृत्युलाई स्वागत गर्न सके। अब भने बल्ल रोल्फ कालले आजुसेनाको शीघ्र मृत्युका लागि प्रार्थना गर्न थाल्यो। उसले बुझेको थियो कि आजुसेनाले भोगिरहेको पीडा मृत्युभन्दा पनि भयानक छ। त्यतिन्जेलसम्म मैले पम्प भेटेको खबर पाएँ र छिट्टै एकजना जर्नेललाई सम्पर्क गरेँ। उसले जङ्गी कार्गोबाट अर्को बिहानसम्म पम्प घटनास्थलमा पुर्याइदिने बाचा गर्यो। तर तेस्रो दिनको रात 100 क्यामेरा र बत्तीको अटुट उज्यालो माझ आजुसेनाको प्राण गयो। विशाल लाभाकुण्डको किनारमै उभिएर जीवनको अन्तिम घडीमा उनलाई प्रोत्साहन दिँदै गरेका साथी सङ्गिनीको आकार आँखामा कैद गर्दै आजुसेनाले संसार छोडिन्। रोल्फकालले आजुसेनाका पाखुरीबाट रबरको पाङ्रा झिकिदियो र आँखाका दुवै परेली बन्द गरिदियो। केही मिनटसम्म उनलाई बेसरी आफ्नो छातीमा कस्यो र हिलोमा छोडिदियो। आजुसेना लिली बिस्तारै डुबिन्, एउटा सुन्दर फूल हिलोमा डुब्यो। अहिले तिमी मसँगै छौ तर पहिलेभन्दा निकै भिन्न। स्टेसनमा म तिमीसँगै पटक पटक आजुसेनाको भिडियो हेरिरहन्छु। आजुसेनालाई बचाउन सकिने कुनै उपाय थियो कि भनेर तिमी निकै अबेरसम्म भिडियोमा नियालिरहन्छौ। मानौ तिमीले त्यस उपायलाई बेलैमा सोच्न भ्याएनौ, अर्थात् तिमीले आफूलाई ऐनामा सर्वाङ्ग नाङ्गो देख्नका लागि खुद टोलाइरहेका छौ। तिम्रा क्यामेराहरू दराजमा त्यसै थन्किएका छन् र आजभोलि तिमीले न लेख्छौ न गाउँछौ, बरु झ्यालबाट घन्टौँसम्म पहाडतिर हेरेर टोलाइरहन्छौ। म तिम्रा हर दुःख सुखमा पहिले जस्तै साथ दिनका लागि तयार छु, ताकि तिम्रो पुरानो गाउँ छिट्टै निको होस्। मलाई थाहा छ जब तिम्रो दिमागबाट त्यो भयानक विगत हट्नेछ अनि हामी पहिले जस्तै हातेमालो गरेर अघि बढ्न थाल्नेछौँ। हवस् त, यो कथाको वाचनसँगै श्रुति सम्वेकको आजको समय अब सकिन लागेको छ। हामीले आज वाचन गरेको यो कथा कथाकार इजबेल एलेन्टको कथा थियो। यसको शीर्षक थियो यसरी हामी जन्म्यौं माटोबाट। यसको मौलिक भाषामा कथाको शीर्षक थियो एन्ड अफ क्ले आर वी क्रिएटेड, अर्थात् यसरी हामी जन्म्यौं माटोबाट। यसलाई नेपालीमा रामचन्द्र केसीले अनुवाद गर्नुभएको हो। पेरूमा जन्मिएकी लेखिका इजबेल एलेन्टको यो कथा हामीले विश्वका उत्कृष्ट आधुनिक कथाहरू संग्रहबाट लिएका हौं। यसको वाचनसँगै श्रुति सम्वेक आजलाई सकिँदैछ। तपाईँलाई आजको कथामाथि केही प्रतिक्रिया दिनु छ भने कृपया हामीलाई सल्लाह सुझाव र प्रतिक्रियाका लागि SHRUTI श्रुति @unn.com.np मा इमेल गर्नुहोला। हवस् त, अर्को दिनसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरे बिदा चाहन्छौ। नमस्कार, शुभरात्री।